حبیب اللہ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ میٹھے میٹھے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین، سلسلہ دارالافتاء اہل سنت میں ایک بار پھر آپ کو مرحبا کہتے ہیں۔ ابتداءً درود پاک کی فضیلت عرض کی جاتی ہے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وسلم ہے کہ شب جمعہ اور روز جمعہ مجھ پر کثرت سے درود شریف پڑھو، کیونکہ تمہارا درود پاک مجھ پر پیش کیا جاتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ مدنی چل کے ناظرین، الحمدللہ یہ سلسلہ بہت سارے مسائل سیکھنے کا سبب بنتا ہے، اور انشاءاللہ آج بھی ہم بہت سارے مسائل سیکھیں گے۔ آپ توجہ سے دیکھیں، اگر ممکن ہو تو اس کے اہم مدنی پھول تحریر بھی کریں۔ آپ کے ایس ایم ایس اور کالز کو ہم شامل سلسلہ کرتے ہیں، آئیے ہم کالز لیتے ہیں۔
میرا یہ سوال ہے کہ جیسے میری والدہ کا نا حصے کا لوگ ہے، ابھی 2 ماہ پہلے ان کا جو ہے نا بینک میں 34 لاکھ روپے تھے، تو یہ مجھے صرف معلوم کرنا ہے کہ اس میں میرے والد صاحب کے کیا 2 حصے ہیں، کیونکہ یہ جو مکان کے پیسے جو تھے نا میری والدہ کے، ان کے والد کے تھے جیسے کہ میرے نانا کے، یہ کنفرم خالی کر کے بتا دیں کہ والد صاحب کے نانا کی جائیداد میں والد کے 2 حصے ہوتے ہیں یا نہیں۔
جی حضور، کیا ارشاد فرمائیں گے؟ وراثت کا مسئلہ ہے۔
الحمدللہ رب العالمین، والصلاۃ والسلام علی سید الانبیاء والمرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ یہاں پر والد کا نانا کی جائیداد سے تو کوئی حصہ نہیں ہے،
صحیح،
لیکن ان کے نانا سے ان کی والدہ کو جو حصہ ملا ہے اور پھر والدہ کا انتقال ہو گیا،
صحیح،
تو یوں وہ والدہ کی میراث ہے، والدہ کا ترکہ ہے،
ٹھیک ہے،
تو لہذا ان کی جو والدہ ہیں وہ ان کی زوجہ ہیں، اب ان کا انتقال ہو گیا،
صحیح،
تو جب زوجہ کا انتقال ہوتا ہے، شوہر زندہ ہوتا ہے تو اس میں شوہر کا بھی حصہ ہوتا ہے،
ٹھیک ہے۔
اب رہا یہ کہ کتنا حصہ ہے، تو شوہر کے 2 حصے ہوتے ہیں، یوں 2 ہوتے ہیں کہ اگر اولاد موجود ہے تو شوہر 1/4 کا 1/4 حصے کا حقدار ہوتا ہے،
ٹھیک ہے۔
تو اب جس طرح یہ سائل فرما رہے ہیں کہ والدہ یا اولاد موجود ہے، تو لہٰذا ان کا کل مال میں سے 1/4 حصہ ہوگا،
ٹھیک
ہے۔ اگر اولاد نہ ہو اور زوجہ کا انتقال ہو جائے تو پھر شوہر کو نصف ملتا ہے،
ٹھیک ہے۔
تو اگر اولاد موجود ہے تو 1/4 حصہ ان کا ہے، اور اگر اولاد موجود نہیں ہے تو پھر 1/2 حصہ ان کا ہوگا۔ باقی یہ کہنا کہ 2 حصے ہیں، 2 حصے نہیں ملیں گے،
صحیح،
یعنی اگر وہ یہ کہہ رہے ہیں کہ کل جائیداد میں سے 2 حصے میرے ہیں، تو یوں 2 حصے نہیں ہوتے، بلکہ اولاد کی موجودگی میں 1/4، اولاد کی غیر موجودگی میں 1/2، اس کا شوہر حقدار ہوتا ہے۔
اچھا، آپ نے اسے مسئلہ تو یہ اس کا جواب بھی ارشاد فرما دیا، لیکن ابھی جیسے انہوں نے فرمایا تھا، ابھی تو میرے خیال میں مزید وضاحت باقی ہوگی کہ والدہ کو کتنے ملیں گے، یعنی اس میں سے ان کے کتنے تھے، اور پھر آگے جو والدہ کا ترکہ بنا۔
یہ جو حصے ہیں، یہ حصے کل ترکے میں سے ہوتے ہیں،
ٹھیک ہے۔
عام طور پر لوگ جو ہے وہ جب پیسے ہوتے ہیں تو پیسے میں پوچھتے ہیں کہ کتنا حصہ ملے گا،
ٹھیک ہے،
حالانکہ زیور بھی ہوتے ہیں بعض اوقات، جو ہے وہ دوسری جو ہے وہ جائیداد بھی ہوتی ہے، اشیاء بھی ہوتی ہیں۔ تو یہ جو ہم نے حصہ بیان کیا ہے، یہ صرف فقط پیسوں میں نہیں، اگر کل ترکہ یہی ہے تو اس کا 1/4 ہوگا، اگر کل ترکہ یہ نہیں ہے بلکہ دیگر اشیاء بھی ہیں،
صحیح،
تو پھر کل کا جو 1/4 بنے گا
وہ
اس میں شوہر حقدار ہوں گے۔
تو مدی چل کے ناظرین، وراثت کا جو یہ مسئلہ بیان کیا گیا، یقیناً ہو سکتا ہے کہ مزید اس کے اندر سوالات بھی مفتی صاحب کریں، تو دارالافتاء اہل سنت جو آپ کے اگر قریبی ہو تو وہاں پر آپ تشریف لے جائیں، مزید اس پر بات چیت کریں۔ ایک جو مسئلہ تھا وہ الحمدللہ یہاں پر بیان کیا گیا۔ جی اگلی کال لیں گے ہم۔
जी सवाल ये है, महाराजा मोटरसाइकिल वो शोरूम से लेकर आते हैं नया मोटरसाइकिल, और वो ना आगे कार पार किसी को दे देते हैं 1 लाख तो 15,000 का मोटरसाइकिल लेकर आते हैं शोरूम से, वो आगे 1 लाख तो 40,000 का 6 माह के कार पार दे देते हैं, 6 माह का कारा जो वो मारा डन हो जाता है, कारा टैन हो जाता है मैडम, और उस पर ना 1 लाख तो 40,000 का उसे दे देते हैं, 6 माह के बाद उसके पैसे ले लेते हैं, उसके ऊपर 25,000 रुपया जो हम लेते हैं वो क्या जायज है, या सूद के जुमरे में आता है या कारोबार के जुमरे में आता है, या वो नफा जायज है या नहीं जायज?
कोई चीज आपने कम कीमत पर ली है
सही,
और उसकी कीमत का तयन करके अगरचे कि वो ली गई कीमत से ज्यादा है
सही,
तो उसको यूं किस्तों के ऊपर बेचना जायज है,
ठीक है,
बशर्त ये कि उसमें कोई नाजायज शर्त ना हो,
ठीक।
जैसे इन्होंने 1,15,000 की मोटरसाइकिल ली और आगे किसी को 6 महीने के उधार पर 1,40,000 में बेच दी है, शरण इसमें कोई हर्ज नहीं है। हाँ, अगर ये तय करें कि अगर 6 महीने में इन्होंने अदायगी नहीं की या कोई किस्त शार्ट की तो जुर्माना लिया जाएगा, या 6 महीने में अदा ना कर सके तो फिर कुछ और ज्यादा ऊपर लिया जाएगा, तो अगर इस तरह की शर्तें हैं तो नाजायज हो जाएगा मामला, और अगर इस तरह की कोई शर्त नहीं है वही मुतय्यना कीमत ही लेनी है, यानी जिसका तयन कर दिया गया 1,40,000 में बेची, अब मुद्दत कम हो या ज्यादा हो किस शार्ट हो, बाहर सूरत 1,40,000 ही लिया जाएगा, तो इसमें कोई हर्ज नहीं है। आमतौर पर जब कोई शख्स कोई चीज लेता है तो उसको नफा हासिल करने के लिए ही वो आगे बेचता है, तो नफा कम भी हो सकता है ज्यादा भी हो सकता है, और किसी चीज को आगे नकद भी बेचा जा सकता है और उधार पर भी बेचा जा सकता है, और जब उधार पर बेचा जाए तो अदायगी कब होगी ये मुतय्यन होना जरूरी है, अदायगी कीमत क्या जो है वो मुकरर की है, कीमत मुकरर होना जरूरी है, कीमत में कोई कमी बेशी ना हो, तो इसमें कोई नाजायज वाला पहलू नहीं है।
ठीक, माशाल्लाह बहुत प्यारा जवाब मिला किस्तों के हवाले से, ये किस्तों पर खरीदो फरोख जायज है, अलबत्ता इस पूरे सौदे के अंदर कोई ऐसी सूरत ना हो कि जो नाजायज सूरत है, वरना पूरा सौदा ही नाजायज हो जाएगा, लिहाजा इसको बयान किया गया। जी अगली कॉल लेंगे हम।
मोहम्मद मुमताज अत्तारी, मैं कोटा शहर पाकिस्तान से कर रहा हूँ। मेरा मुफ्ती साहब से सवाल ये है कि मस्जिद या मदरसे का जो कबाड़ का सामान हो इस्तेमाल के लिए इस्तेमाल में ना रहे तो उस सामान का क्या करें?
जी मुफ्ती साहब क्या फरमाते हैं? बहुत सारा इजाफी सामान मौसम के लिहाज से भी हो जाता है।
मस्जिद या मदारिस या किसी भी वक्फ का सामान वो आमतौर पर दो तरीके से आता है।
सही।
एक तो ये कि उस मसाजिद या उस मदरसे या उस वक्फ की आमदनी से वो सामान खरीदा जाता है, और दूसरा सामान आने का जो तरीका होता है वो ये कि लोग डोनेशन के तौर पर देते हैं, जैसे मस्जिद में किसी ने जो है वो दरियां बतौर डोनेशन दे दी या कारपेट बतौर डोनेशन दे दिया, तो ये सामान आने का दूसरा तरीका है। अब जो सामान बेकार हो गया, कार आमद नहीं है
सही,
तो अब उसको आमतौर पर मसाजिद के स्टोर में रख दिया जाता है और फिर उसकी कोई खबर गिरी नहीं होती है, अगर कार आमद चीज भी होती है तो बेकार हो जाती है। तो ऐसा खैर नहीं करना चाहिए, जो कार आमद चीज है उसकी हिफाजत करनी चाहिए, लेकिन जो कार आमद चीज नहीं है तो अब इसमें ये देखा जाएगा कि अगर वो मस्जिद की आमदनी से खरीदी गई थी तो इस सूरत में उसको बेचकर इसकी रकम मस्जिद में दे देंगे, और अगर बिकने के काबिल नहीं है तो उसको किसी अदब वाली जगह पर, किसी ऐसी जगह पर कि जहां पर उसकी बेअदबी ना हो, वहां पे जो है वो उसको रख देंगे, और अगर किसी ने बतौर डोनेशन दी थी और अब कार आमद नहीं है तो इस सूरत में वो चीज उसको वापस कर दी जाएगी, क्योंकि ये बतौर डोनेशन आई थी और अब ये कारामद नहीं रही तो अब ये असल मालिक की मिल्कियत की तरफ लौट जाएगी।
सही।
अब अगर वो ये इजाजत देते हैं देने वाले कि आप बेच कर इसको किसी भी जगह पर खर्च कर दें या मस्जिद में खर्च कर दें, तो जो वो इजाजत दें उनकी इजाजत के मुताबिक उसको खर्च किया जाएगा।
सही।
और अगर वो खुद भी ले लेते हैं या किसी जगह पर दे देते हैं तो उनका खुद लेना किसी को दे देना भी जायज है।
جیسے مفتی صاحب اس حوالے سے مزید رہنمائی فرمائیں کہ جیسے مساجد کے اندر دو صورتیں آپ نے بیان کی، ایک تو یہ کہ جو چندے سے لی گئی، مسجد کے اندر چندہ ہوا کسی چیز کے نام پر، دوسرا کسی شخصیت نے ڈونیشن اس کو کر دیا. عموماً یہ دیکھا جاتا ہے کہ مساجد کی کمیٹیاں اس کا نام، پتہ، ٹیلی فون نمبر، کوئی اس طرح کا رجسٹر بنانا، اس کو نوٹ کرنا، محفوظ کرنا، یہ کمی نظر آتا ہے. یا بعض اوقات ایسا ہوتا ہے کہ شخصیت اپنے آپ کو ظاہر نہیں کرتی، اس نے اپنے کسی خادم کے ہاتھ، کسی نوکر کے ہاتھ بھیج دیا اور مسجد کے خادم نے ہی لے لی اس چیز کو، اب چیز بیکار ہو گئی یا کرامت نہیں رہی، تو اب کیا کریں گے اس میں؟
جی، اس میں شریعت نے ہمیں یہ حل دیا ہے. پہلی بات تو یہ ہے کہ جو اس طرح کی چیزیں ہیں، مسجد کی انتظامیہ کو چاہیے کہ وہ نوٹ کرے کہ کس نے ہمیں کیا دیا ہے.
صحیح.
اس میں اور بھی بہت سارے دنیاوی فوائد ہیں جو مساجد سے متعلق ہیں، وہ جانتے ہیں کہ چیزوں کا لکھ لینا اور جس نے دی ہے اس کا ایڈریس، اس کا فون نمبر لکھ لینا، یہ بہت ساری صورتوں میں کار آمد ہوتا ہے.
صحیح.
تو اس والی صورت میں بھی یہ کار آمد ہوگا کہ اب چیز قابل استعمال نہیں رہی تو اس کو دے دیں. اب رہا یہ کہ اب پتہ ہی نہیں ہے کہ کس نے دیا ہے، تو اس صورت میں کیا کریں گے؟ تو اس صورت میں بھی اس کو بھیج دیں گے، کار آمد نہیں رہی ہے تو اس کو بھیج دیں گے اور اس کی آمدنی جو ہے وہ مسجد میں خرچ کر دیں گے. اور اگر وہ بالکل ایسی ناکارہ ہو چکی ہے، قابل استعمال نہیں ہے، جس طرح مسجد کے چندے سے بھی اگر کوئی چیز لی ہے،
صحیح،
وہ ناکارہ ہے، قابل استعمال نہیں ہے، کہیں بھی استعمال نہیں ہو سکتی ہے، بک نہیں سکتی، جیسے چٹائیاں ہیں، ریزہ ریزہ ہو گئی،
جی،
اب کہیں استعمال نہیں ہو سکتی، تو ان کو کسی ادب والے مقام پر جو ہے وہ رکھ دیا جائے گا. اسی طرح اگر وہ چندے والی چیز ہے اور اس کے مالک کا علم نہیں ہے، تو اس صورت میں اس کے ساتھ بھی اگر بکنے کے قابل ہے تو بیچ دی جائے گی، اگر بکنے کے قابل نہیں ہے تو پھر اس کو وہی ادب والی جگہ پر رکھا جائے گا. ادب والی جگہ پر اس لیے رکھا جائے گا کہ یہ چیز مسجد میں استعمال ہوئی ہے، بالخصوص جیسے دریاں ہیں، تو بہت سارے لوگ دریوں کا پوچھا بنا لیتے ہیں، تو یہ جائز نہیں ہے کہ جس پر نماز پڑھی گئی ہے تو وہ اس کو ایک نسبت ہے خاص. تو مسجد کے کوڑا کرکٹ کے بارے میں بھی فقہا نے یہ فرمایا ہے کہ اس کو عام کچرا کنڈی کے اوپر نہ پھینکا جائے، بلکہ اس کو ادب والے مقام پر رکھا جائے. تو اسی طرح ان چیزوں کے ساتھ بھی کریں گے.
ماشاءاللہ مفتی صاحب نے ہمیں اس کا بھی جواب عطا فرمایا کہ اگر اس شخصیت کا پتہ ہے یا نہیں ہے تو اس صورت میں بھی کیا کیا جائے گا. بالخصوص جو ہماری مساجد کی کمیٹیاں ہیں، ان کو چاہیے کہ وہ مسجد کی جو بھی اشیاء ہیں اس کا استعمال، اس کو محفوظ کرنا، شخصیات کے نمبرز، ان کے نام نوٹ کرنا، اس کا اہتمام کریں کیونکہ اس کی بار بار ضرورت پڑتی ہے. جی، اگلی کال لیں گے ہم.
مفتی صاحب کی بارگاہ میں عرض ہے، عمرے کے ارکان کیا کیا ہیں اس کے بارے میں ذرا ارشاد فرما دیں، جزاک اللہ خیرا.
انشاءاللہ. جی مفتی نبی صاحب، کیا ارشاد فرمائیں گے سلسلے میں؟ مرحبا کہتے ہیں آپ کو.
الحمدللہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. عمرے کے بنیادی طور پر دو ارکان ہیں، ایک تو احرام ہے اور دوسرا اس کا طواف ہے. البتہ اس میں دیگر چیزیں واجبات میں شمار کی جاتی ہیں، جس طرح کہ اس کے ساتھ سعی کرنا اور اس کے بعد احرام سے خارج ہونے کے لیے قصر یا حلق وغیرہ کروانا.
مزید کھول لیں گے
کہ ہم نے اپنی زرعی زمین اجارے پہ دی ہوئی ہے، تو عرض یہ کرنا تھا مفتی کرام سے، اس کی جو رقم جو آمدنی ہے اس میں سے ہمیں زکات دینا چاہیے، یعنی اس پہ زکات ہمیں دینا فرض ہے یا کہ وہ زمین پہ لینے والے پہ فرض ہے؟
جی، کیا سنیے، زمین
جو زمینیں، زرعی زمینیں اجارے پر یعنی ٹھیکے پر دی جاتی ہیں، ان کا ٹھیکہ وصول ہوتا ہے، تو ایسی صورت میں ان حاصل ہونے والی فصلوں کا جو عشر ہے یہ کاشتکار کے اوپر ہوگا. یہ جو اجرت وصول کر رہا ہے یا ٹھیکہ وصول کر رہا ہے اس کے اوپر اس کا عشر نہیں ہے. یہ تو عشر کے حوالے سے سوال ہو. اب رہا یہ کہ یہ جو رقم حاصل ہوئی ہے اس کی زکوٰۃ ادا کی جائے گی یا نہیں، تو اس میں یہ ہے کہ اگر یہ شخص صاحب نصاب ہے اور اس کے پاس یہ رقم موجود ہے اور اب ادائیگی کا وقت آ گیا، تو یہ دیگر مال و اسباب کے ساتھ اس رقم کو بھی شامل کرے گا. اور اگر سال گزرنے سے پہلے پہلے یہ رقم خرچ ہو گئی تو پھر اس کے اوپر زکوٰۃ نہیں ہوگی.
ٹھیک. جی، جو زمینیں دی جاتی ہیں اس حوالے سے بھی ارشاد فرمایا. اگلی کال لیں گے.
دوسری بات تو سوال یہ ہے کہ میں مدینہ شریف جاتا وہاں میں نے اپنی تصویر بھی کھڑے ہو کر وہاں بنوائی تھی اور مکہ میں بھی بنوائی تھی، کیا وہ گھر میں جائز ہے کہ ناجائز ہے؟ بس یہ پوچھنا ہے.
کیا فرماتے ہیں نوید بھائی، تصویر بنائی، اب کیا اس کا پرنٹ نکالا نہیں نکالا، کیا کیا؟
پہلی بات تو یہ ہے کہ تصویر تو حرام اور ناجائز کام ہے، چاہے وہ مکے میں کیا جائے اور مکے میں تصویر بنوائی جائے یا مدینے میں بنوائی جائے، اور اس کو بطور تعظیم گھر میں لٹکانا یا گھر میں رکھنا یہ بھی حرام ہے. تو یہ تو ہے سادہ سے تصویر کا حکم. اگر ان کی تصویر سے مراد یہ ہے کہ خالی موبائل کیمرے کے ذریعے ایک پکچر کھینچ لی مکے میں مدینے میں طواف کرتے ہوئے یا سرکار علیہ صلی اللہ علیہ وسلم کی بارگاہ میں حاضری دیتے ہوئے، اور وہ ایک سافٹ کاپی کے طور پر موجود ہے، اس کا پرنٹ نہیں نکالا گیا، تو اس میں حرج نہیں ہے کیونکہ اس پر تصویر کا حکم نہیں ہے. اور اس پر تصویر کا حکم اس وقت لگے گا جب اس کا پرنٹ نکال لیا جائے. تو موبائل کے ذریعے تصویر کھینچی، اس کا پرنٹ نکال لیا، یا کیمرے کے ذریعے تصویر کھینچی اور اسے دھلوا لیا گیا، تو ان دونوں صورتوں میں جو تصویر حاصل ہوئی ہے کارڈ کی صورت میں، وہ تصویر ناجائز ہے، حرام ہے، اس کا بنانا بھی حرام اور بنوانا بھی حرام، اور اسے بطور تعظیم لٹکانا بھی حرام ہے.
اچھا نوید بھائی، آپ سے ہم ایس ایم ایس کا بھی جواب لیں گے. ایس ایم ایس یہ ہے کہ جیسے گھروں کے اندر رسیاں ہوتی ہیں جس کے اوپر کپڑے سکھائے جاتے ہیں، تو اگر کوئی ناپاک کپڑا تھا، اس کو پاک نہیں کیا گیا، اس کے اندر تری بھی تھی اور اس کو رسی پہ لٹکا دیا گیا، تو کیا اس سے رسی ناپاک ہو جائے گی؟ اور اگر رسی ناپاک ہو جائے گی تو بعد میں جب اس پہ ہم کپڑے دھو کر لٹکائیں گے تو ان کپڑوں کا کیا حکم ہوگا؟
اس میں گھروں میں عمومی طور پہ ہوتا ہے، تارے وغیرہ لگائی جاتی ہیں جن پر کپڑے لٹکائے جاتے ہیں، ان پر پاک کپڑے بھی لٹکائے جاتے ہیں، ناپاک کپڑے بھی لٹکا دیے جاتے ہیں، بچوں کی نیپیز وغیرہ ہیں وہ بھی لٹکا دی جاتی ہیں. تو اب اس کے اندر یہ ہے کہ ناپاک کپڑا اگر لٹکائے گا اور پتا تھا کہ ناپاک کپڑا ہے، تو وہ جگہ تو لا محالہ جہاں پر وہ گیلا ناپاک کپڑا لٹکایا گیا وہ جگہ لا محالہ ناپاک ہو جائے گی.
صحیح.
اور اس جگہ کو پاک کرنا پڑے گا. اگر وہ لوہے کی تار ہے اور ایسی تار ہے کہ جس میں کسی قسم کے کوئی اجسام وغیرہ نہیں ہے، بالکل چمکدار سطح والی تار ہے، تو اس پر تین مرتبہ گیلا کپڑا پھیر دیا گیا یا ایک مرتبہ بھی اچھے طریقے سے گیلا کپڑا پھیر دیا گیا کہ جس سے نجاست کا ازالہ ہو جاتا ہے، تو وہ تار پاک ہو جائے گی. اور اگر وہ مثال کے طور پہ کپڑے کی تار ہے یا رسی وغیرہ ہے، تو اسے پھر اسی طرح دھونا پڑے گا کہ اس تار کو اتار لیا جائے، جو حصہ ناپاک ہے اس کو اس پر پانی بہایا جائے، نچوڑ لیا جائے. تو تین مرتبہ جس طرح دھویا جاتا ہے اس طریقے سے دھویا جائے، یا بہتے پانی کے اندر نیچے اسے اتنی دیر رکھا جائے کہ نجاست نکل جانے کا ذنے غالب ہو جائے.
صحیح.
تو وہ پاک ہو جائے گی. ایک تو یہ چیز ہے، لیکن خالی ان وجوہات کی بنا پر مطلقاً ہر کپڑے کو ناپاک نہیں قرار دیا جائے گا. جس طرح اب آپ کو یاد ہے کہ فلاں وقت جو ہے بچے کی گیلی نیپی یہاں پر سکھا دی گئی تھی اور وہ ناپاک تھی، تو اس کی وجہ سے پورے تار کو ناپاک سمجھ لینا اور یہ سمجھ لینا کہ اب اس پر جتنے بھی کپڑے سکھائے گئے وہ سارے کے سارے ناپاک قرار دیے جائیں گے، ایسا نہیں ہے. جب تک ہمیں یقینی طور پر نہ پتا ہو کہ تار میں سے یہ جگہ ناپاک تھی اور اس جگہ پر یہ پاک کپڑا سکھایا گیا ہے، اس وقت تک ہم ناپاکی کا حکم نہیں دیں گے.
صحیح.
ہاں اگر ہمیں پتہ چل گیا کہ بطور خاص یہ جگہ ناپاک تھی اور یہ پاک کپڑا ڈالا گیا ہے اور یہ پاک کپڑا گیلا تھا اور اتنا گیلا تھا کہ اس کی تری چھوٹ کے تار کو لگتی اور دوبارہ اسے واپس لگتی، اگر صورتحال یہ تھی، تو جو جگہ تار سے کپڑے کی مس ہوئی ہے تو وہ جگہ ناپاک شمار کی جائے گی.
صحیح.
اور اگر ہمیں پتا نہیں تھا کہ تار کا کون سا حصہ ناپاک ہے، کہ اب وہ ناپاک کپڑا پہلے سکھایا تھا بھول گئے کہ یہ والا حصہ تھا کہ وہ والا حصہ تھا، تو اب خالی شک کی بنا پر تار پر سکھایا جانے والا کپڑا ناپاک قرار نہیں دیا جا سکتا.
ٹھیک، ماشاءاللہ، بہت پیارا اور تفصیلی جواب ہمیں اس حوالے سے ملا. جی اگلی کال لیں گے.
جناب میرا ورک شاپ ہے، گاڑیوں کو ڈینٹ پینٹ کا کام کرتا ہوں میں. ٹھیک ہے، میرے پاس گاڑیاں تمام گاڑیاں انشورنس کی اور کیش کے سب آتی ہیں، تو میں وہ کام کرتا ہوں، بعد میں انشورنس کمپنیوں سے چیک کی صورت میں مجھے رقم میرے کام کی مجھے مل جاتی ہے، یہ صحیح ہے یا غلط ہے؟ السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جی
جس نے انشورنس کروایا اس کا انشورنس کرانا ناجائز تھا.
ٹھیک ہے.
اور اگر اس نے گاڑی کی مرمت کروائی اور اس کی پیمنٹ انشورنس کمپنی کرتی ہے، تو ان کے لیے اجرت لینا جائز ہے، ان کا اجرت لینا ناجائز نہیں ہے.
ٹھیک ہے. اچھا ایک SMS کا جواب آپ سے بھی لیں گے کہ وضو کرنے کے بعد شیشہ دیکھنا، اپنی شکل کو آئینے میں دیکھنا، इससे कोई फर्क तो नहीं पड़ता?
नहीं, इससे वजन के ऊपर कोई फर्क नहीं पड़ता है, और इससे ना वजू टूटता है और ना ही शीशा जो है वो देखना नाजायज है, ऐसी कोई बात नहीं।
ठीक जी, अगली कॉल।
सर मैंने ये पूछना था कि मेरी सिस्टर जो है ना वो फोर्थ हो गई हुई है, ठीक है, तो उनकी जो आगे बच्चियां हैं उनको हम क्या जवाब लिखा बनता है हमारी तरफ से?
जी नवीद भाई,
ये एक ऐसा सवाल है कि बजाहिर तो बड़ा कॉमन लगता है और लोग देने वाले समझ रहे होते हैं शायद हमने देना है हिस्सा, हकीकत हाल कुछ और होती है। हकीकत हाल ये होती है कि वो टोटल जायदाद वालिद की होती है, वालिद का इंतकाल हो जाता है, उसके बाद औलाद ने तकसीम कारी नहीं की होती। अब उस औलाद में से किसी एक बेटे का या बेटी का इंतकाल हो जाता है और आगे उसकी भी औलाद होती है,
सही,
तो बाकी बच जाने वाले चचा या मामू कहते हैं कि जी अब हमने अपने भतीजों को भांजों को हिस्सा देना है या नहीं देना, तो यहाँ पर इन्होंने हिस्सा नहीं देना, बल्कि जिस तरह ये अपने वालिद की विरासत में हकदार थे तो उसी तरह इनका मरहूम भाई या बहन भी हकदार था कि अपने वालिद के इंतकाल के वक्त वो जिंदा था, तो अब उसका जो हिस्सा बनना था वो ला महाला इनकी औलाद में जाएगा और इनकी औलाद को मिलेगा। एक तो ये सादा सा जवाब है, और बाज़ुकात यूं समझ लेते हैं लोग के बेटा या बेटी होना ये लाजिमन वारिस होने का सबब है, चाहे वालिद का इंतकाल हो गया हो चाहे वालिद जिंदा हो कुछ भी हो, तो अगर वालिद जिंदा हो फिर बेटे या बेटी का इंतकाल हो जाए तो सूरत हाल मुख्तलिफ हो जाती है। जैसा वालिद जिंदा था और उसकी एक शादीशुदा बेटी का या कुंवारी बेटी का इंतकाल हो गया, तो अब वालिद के मरने के बाद वो शादीशुदा बेटी या कुंवारी बेटी वारिस नहीं बनेगी, तो जब वो शादीशुदा या कुंवारी बेटी वारिस नहीं बन रही तो अब उसकी औलाद भी वारिस नहीं बनेगी अपने दादा या नाना की। तो असल सबब जो है वो है कि इंतकाल करने वाला कौन है और इंतकाल करने वाले से इनका क्या ताल्लुक है, और बवक्ते इंतकाल ये जिंदा थे या इंतकाल कर गए थे, और इनका इंतकाल हुआ तो फिर कब हुआ, पीछे कौन कौन से इन्होंने वारिस छोड़े।
सही,
तो सादा से जवाब ये है कि अगर इनकी जो मरहूमा बहन है वो अपने वालिद के इंतकाल के वक्त जिंदा थी तो उनको हिस्सा मिलेगा और जो उनका हिस्सा बनता था वो उनकी औलाद में चला जाएगा।
सही,
और अगर वालिद के इंतकाल के वक्त मरहूमा बहन जिंदा नहीं थी और वालिद का इंतकाल बाद में हुआ है तो ऐसी सूरत में वो मरहूमा बहन वारिस नहीं बनेगी और उनकी औलाद को भी इसमें से कोई हिस्सा नहीं मिलेगा, कि जब इनकी वालिदा वारिस नहीं बन रही तो ये तो उनके नवासे इनकी जो बहन है, बहन की जो औलाद है इनकी बेटियां इनकी नवासे बन रहे हैं, तो ये बदरजा औला वारिस नहीं बनेंगे।
ठीक,
मसला अल्हम्दुलिल्लाह पूरा
बयान हुआ। जी जी,
लेकिन ये सिर्फ वालिद के एतबार से बयान हुआ।
ठीक है,
अगर बिलफर्ज वालिदा जिंदा थी,
सही,
और जो है वो बाद में वालिदा का इंतकाल हो गया,
सही,
तो अब बेटी जो है वालिदा के इंतकाल के वक्त जिंदा है,
सही,
तो ये वालिदा की जायदाद से हकदार होंगे।
ठीक है,
विरासत पाने की,
सही,
यानी कि वालिद की जायदाद के एतबार से जो मसला वालिद को फर्ज करके बयान किया गया।
ठीक है,
जैसे एक लफ्ज जो है नवीद भाई ने ये फरमाया ना कि अगर जो है वो वालिद का इंतकाल से पहले इंतकाल हो गया,
सही,
तो फिर हकदार नहीं होगी, तो ये वालिद के एतबार
से था है।
और अगर
वालदा
वालदा के एतबार से भी इसी तरह ही बयानी मसला है।
ठीक है,
जब वालदा का इंतकाल हुआ वो जिंदा थी या उसका पहले ही से इंतकाल हो गया, अगर वालदा के इंतकाल के वक्त जिंदा थी,
ठीक,
भले वालिद का बाद में इंतकाल हुआ, तो वालदा की जायदाद से हिस्सा पाएंगे। मसला बिल्कुल मुकम्मल था, थोड़ा सा
एक पहलू था जिसकी तरफ जाहिर मदी चल के नाज़रीन है, हो सकता है किसी के जहन में सवाल होता ये, तो माशाल्लाह मुफ्ती साहब ने इसकी भी वजाहत कर दी। मदी चल के नाज़रीन, अगर इल्म को दो हिस्सों में तकसीम किया जाए तो एक हिस्सा विरासत का बनता है, ये इतना जबरदस्त ये मामला है, तो लिहाजा विरासत के मसाइल के हवाले से जब भी गुफ्तगू होगी तो इसकी मुख्तलिफ सूरतें जरूर होंगी जो उस वक्त डिस्कस नहीं हो पाती या वो जरूरी होती है कि उसकी वजाहत की जाए, तो लिहाजा जब भी इस तरह का मसला होगा तो आपको किसी सुन्नी आशी के रसूल मुफ्ती के पास जाना होगा और वो आपसे मुख्तलिफ सवाल करेंगे जब भी मसला वाजे होगा, या जो हमसे सवाल किया जाता है तो उसकी फर्जी सूरतें वगैरह बनाकर भी एक जवाब पेश कर दिया जाता है। जी अगली कॉल लेंगे हम।
मेरा आपसे ये सवाल है कि जब मैयत को गुस्ल दिया जाता है, तो उसको गुस्ल देने के बाद सर को या दाढ़ी मुबारक को तेल वगैरह लगाते हैं और या कंघा वगैरह करते हैं, क्या ये करना जायज है? जवाब इरशाद फरमा जी।
हो सकता है कहीं ऐसा होता हो, क्या फरमाएंगे?
बहुत कुछ होता है
जी जी,
ला इल्मी में लोग बहुत कुछ करते हैं। बाज जगहों पर तो ये कि जो नौजवान जिसकी शादी होने वाली होती है
सही,
उसको जो है वो नोटों के जो हार होते हैं वो भी पहनाए जाते हैं, बल्कि ख्वातीन अगर हों तो उनको मेहंदी भी लगाई जाती है। और ये कहा जाता है कि कब्र में मुलाकात होगी तो क्या ऐसे ही हाथों के साथ होगी? तो ये ला इल्मी की वजह से बहुत से काम न सिर्फ देहातों में बल्कि शहरों में भी किए जाते हैं।
सही।
तो ये जो तेल वाला मसला है या कंघी देने वाला मसला है, ये तेल और कंघी ये जीनत
सही
के तौर पर किए जाते हैं, और मैयत जो है वो जीनत का महल नहीं है।
नहीं है।
तो इसलिए उनको जब गुस्ल दे दिया गया मैयत को, तो अब उसको संवारने की सजाने की जरूरत नहीं है।
सही।
बल्कि अब अल्लाह तबारक व तआला से दुआ करें कि या अल्लाह हमने तो पानी से इस मुसलमान की मैयत को धो दिया,
सही,
अब तू अपने कर्म से इसके गुनाहों को भी माफ फरमा दे।
बेशु, बेशु।
उसके लिए दुआएं मग़फ़रत करें। इस तरह की सजावट या इस तरह की जीनत का महल जो है वो मैयत नहीं है।
ठीक। बास नादान ऐसे भी होते हैं कि वो दाढ़ी वगैरह भी अगर हो तो उसकी भी सफाई कर देते हैं, ये दाढ़ी वगैरह
जी यानी कि इसमें फिर यही है कि जो मैयत के वरसा हैं
जी जी,
तो वो किस तरह के हैं?
सही।
अब यानी जहालत की इंतहा हो गई है। हम जैसे ये कहते हैं कि हम आला तालीम याफ्ता हो गए और आला तालीम याफ्ता होकर हम एब्रॉड चले गए, दुनिया के दूसरे ममालिक में चले गए और बड़े तालीम याफ्ता। एक खबर चल रही थी कि किसी जगह पे एक शख्स का इंतकाल हुआ, तो उसके वरसा के दरमियान, बच्चों के दरमियान,
दो बेटों के दरमियान,
जी दो बेटों के दरमियान इस बात के ऊपर झगड़ा हो गया। एक कह रहा था कि हम जो है वो मैयत को जलाएंगे, जबकि दूसरा ये कह रहा था कि नहीं हम दफन करेंगे। तो उसको बकायदा जो जलाने वाला था उसको बकायदा लोगों ने समझाया। उसके पास चल कर गए कि ये आप क्या कर रहे हैं। अब उनका ये इकदाम
सही,
तो ये इकदाम इस बात की तरफ जो है वो निशानदेही करता है कि हम महज दुनियावी इल्म कितना ही पढ़ लें, अगर हम दीन से और दीन का इल्म रखने वाले लोगों से दूर रहेंगे, उनसे मुस्तगनी रहेंगे कि हमें मौलवी की जरूरत नहीं, हमें किसी से पूछने की जरूरत नहीं है, तो फिर बिल आखिर हमारी औलाद का फिर इसी तरह का हाल हो जाता है कि वो दीन से इतने दूर हो जाते हैं कि उनको ये भी नहीं पता होता कि मरने के बाद मैयत के साथ क्या किया जाता है, हमारा दीन हमें क्या सिखाता है। तो ये जो है वो आप ये यहाँ की बात पाकिस्तान के किसी या मैं इंटीरियर सिंध की या बलूचिस्तान की या पंजाब के किसी गांव देहात की बात नहीं कर रहा,
सही,
मैं उस जगह की बात कर रहा हूँ कि जहाँ जाने के लिए लोग मरते हैं और जो है वो लोग ये समझते हैं कि यानी स्टेटस है कि जनाब वहाँ हमने जाके रहना है, तो वहाँ पे भी जाने से तो कोई इल्म नहीं आ जाता है ना।
सही।
दीन का इल्म तो सीखने से आता है, पढ़ने से आता है, दीनी लोगों से वाबस्ता रहने से आता है। तो अब इस तरह की जहालत जब आती है तो उससे ये पता चलता है कि जो है वो हम दीन से कितना दूर हो चुके हैं, दीनी मालूमात से कितना दूर हो चुके हैं।
मदी चल के नाजिर, मैं उन वालदेन को अर्ज करने की कोशिश करूंगा जिनकी औलाद है, कि यकीनन उनके लिए लम्हा फिक्रिया है कि अगर वो अपनी औलाद को दीन नहीं सिखाते, इल्म दीन उनको नहीं पहुंचाते, जो शरीयत की बातें हैं सीखने के हवाले से उनको सहूलत नहीं देते या उन पर कोशिश नहीं करते, तो यकीनन बाज़ुकात इस तरह का मामला हो जाता है जिस तरह मुफ्ती साहब ने भी तस्किरा फरमाया है कि यकीनन अगर अपने बच्चों को इल्म नहीं सिखाया जाएगा, दीन की बातें नहीं सिखाई जाएंगी, तो जब उनको पता ही नहीं होगा तो फिर इसी तरह के मामला होंगे। तो दावत इस्लामी का मदनी माहौल अल्हम्दुलिल्लाह हमें दावत दे रहा है कि आ जाएं और दीन सीखें, इल्म दीन हासिल करें और इसकी बरकतों को हासिल करें। बहुत सारी चीज़ें जिनका सीखना हम पर फ़र्ज है, वाजिब है, सुन्नत है, तो लिहाजा अगर सीखेंगे नहीं तो अपने आप ये चीज़ें कैसे आ जाएंगी? अपने आप तो दुनिया भी इल्म भी नहीं आता। एक मैट्रिक की डिग्री के लिए भी 10-12 साल जाना पड़ता है जब वो एक डिग्री मिलती है, और इल्म दीन के लिए हम ये सोचें कि ये अपने आप ही आ जाएगा तो ये कैसे होगा? इसको भी सीखना पड़ेगा और सिखाने वाले मौजूद हैं अल्हम्दुलिल्लाह। मदनी चैनल भी एक बेहतरीन जरिया है जो आपको इल्म की बातें सिखा रहा है। मुफ्ती साहब, SMS ये है कि अगर कोई जोजा अपने शोहर जो हक मेहर होता है अगर वो उसका शोहर का सदका उतारना चाहे उसमें है तो वो सदका हो जाएगा उसका।
जो हक महर है वो जोजा का हक है
जी जी,
और अगर शोहर जो है वो जब दे दे तो वो जोजा की मर्जी है कि अपना सदका दे दे या शोहर का सदका दे दे या घर में खर्च कर दे, तो ये उसकी मर्जी के ऊपर डिपेंड करता है क्योंकि उसकी मालिक है। जो शख्स किसी चीज का मालिक होता है तो उसको हर जायज तसर्रुफ करने की इजाजत होती है।
ठीक है जी, मजीद कौन लेंगे?
मेरा नाम जुनैद रजा तारी है, मैं दारुल मदीना गुजरात में दूसरी जमात में पढ़ता हूँ। मेरा ये सवाल है कि बिल्ली अगर किसी परिंदे को खाने के लिए पकड़ ले तो क्या हमें छुड़ा देना चाहिए या नहीं? जवाब इरशाद फरमाइए। जज़ाकअल्लाह खैर।
आमीन। अरे बच्चों को बड़ा रहम आता है और मैंने खुद देखा कि बच्चे वो बिल्ली का बच्चा मर जाए तो उसको दफनाने की कोशिश कर रहे होते हैं, गड्ढा खोदते हैं, तो क्या फरमाएंगे नवीद भाई सवाले से?
इसका जवाब ये है कि बिल्ली अगर मिसाल के तौर पे पालतू जानवर खा जाती है या घर की चीजें जैसे दूध वगैरह है, दीगर चीजें वगैरह है, इनको नुकसान पहुंचा देती है या घर की चीजों को खराब करती है, तो ऐसी सूरत में बिल्ली को दूर छोड़ा जा सकता है। और अगर उसकी शर से बचना दुश्वार है, बहुत ज्यादा दुश्वार है, तो ऐसी सूरत में उसको तेज छुरी के साथ जीबा भी किया जा सकता है। अलबत्ता उसको अजियतें देकर नहीं मारा जा सकता कि उसको डंडा मारना शुरू कर दें, छड़ी मारना शुरू कर दें। तब ये है कि कोई भी अगर सूरत नहीं बन रही है उससे बचाव की, तो ऐसी सूरत में उसको तेज छुरी के साथ जीबा कर दिया जाए, वरना फिर यह है कि बोरिंग में बंद करके उसे दूर दराज मकाम पर छोड़ दिया जाए जहां से वो वापिस ना सके। और इसके अलावा एक चीज है उसकी खुराक, कि उसकी खुराक उससे नहीं छीनी जाएगी। आम परिंदे उनमें से किसी का शिकार करके अपना पेट भर रही है तो हम जाकर उस बिल्ली को अजियत देना शुरू कर दें और आम परिंदा जो है जो आजाद परिंदा उसको उसे छुड़वाएं, बिल्ली की खुराक को छीन लें, तो ये मना है, इसकी इजाजत नहीं है।
ठीक।
बिल्ली को सजा देने की इजाजत फकर उस सूरत में है कि हमारे पालतू परिंदे को बिल्ली ने नुकसान पहुंचाया, हमारे सामान को नुकसान पहुंचाया, हमारे घर को नुकसान पहुंचाया, ऐसी सूरत में सजा दे सकते हैं। लेकिन वो सजा मारकर नहीं देंगे बल्कि पकड़ कर से किसी और जगह छोड़ आएंगे, और ये भी अगर सूरत नहीं बन पा रही है तो किसी तेज छुरी से उसको जिबा कर देंगे और फिर दफन कर देंगे। इसके अलावा कोई और सजा इसको नहीं दी जाएगी।
ठीक जी, अगली कॉल लेंगे।
एक मजदूर आदमी हूँ, मजदूरी करता हूँ, मेरे पास 4 लाख रुपया है, वो मैंने अपनी रिहायश की जगह लेनी है, इस वजह से मैंने जो है ना एक प्लाट लेके रखा हुआ है, तो मुझ पर ज़कात कितनी बनती है, नहीं बनती, मैं इकट्ठी नहीं दे सकता हूँ, तो मेरे लिए क्या हुक्म होगा?
जी क्या फरमाएंगे?
जो रिहायश का प्लाट लेकर रखा हुआ है तो रिहायशी प्लाट के ऊपर ज़कात नहीं होती है। जो इन्वेस्ट के मकासद के लिए यानी इसको बेचकर इससे नफा हासिल करेंगे, इस मकसद के लिए जो प्लाट खरीदा है तो उसके ऊपर ज़कात होती है।
जी अगली कॉल।
मोती साहब के बारे में मेरा यह सवाल है कि हम किसी के घर में काम करने जाते हैं तो उसके घर में जो मुलाजिम होता है वो कहता है कि काम 5,000 का है, आप 5,500 ले लो और 500 हमें दे देना, ऐसा करना कैसा?
जी नवीद भाई क्या फरमाएंगे?
ये तरीकेकार बाज जगह पर राज हो चुका है, जहाँ पर ये राज हो चुका है वहाँ तो ये सीधी सीधी रिश्वत है कि जो घर का मुलाजिम है वो गोया के काम करने वाले से रिश्वत तलब कर रहा होता है कि तुम्हें मैं काम दिलवा दूंगा और तुम हमारे घर पर, या फलां शेठ साहब है, फलां फैक्ट्री है, फलां जगह पर है, वहां पर मैं तुम्हें काम दिलवा दूंगा तो तुम वहां पर काम करना, तो बिल अगर 5,000 का बने तो तुमने 5,500 वसूल करने हैं और 500 रुपए तुमने मुझे देने हैं। तो अमूमी तौर पर यही कंडीशन है और ये कंडीशन नाजायज है और ये पैसा देना रिश्वत है कि उसे अपना काम निकलवाने के लिए पैसे दिए जा रहे हैं कि वो फैक्ट्री में घर में काम दिलवाएगा, उसके बदले में ये इसको रिश्वत देगा, तो ये सरासर नाजायज है।
ठीक, मजीद कॉल लेंगे।
मेरा सवाल ये है कि इंसान गुनाह करता है, कबीरा भी है सगीरा भी है, और उसकी माफी चाहता है तो माफी मांग भी रहा है, तब उसको कैसे तसल्ली हो कि आया अल्लाह अल्लाह पाक ने मुझे माफ कर दिया?
उसे खुदा कैसे पता चलेगा?
तौबा में नदामत जरूरी है
जी,
और अल्लाह तबारक व तआला से माफी, और दूसरा ये कि आइंदा उस गुनाह को ना करने का पक्का अज़म, ये जरूरी है। अगर वो नादिम है, शर्मिंदा है, आइंदा ना करने का अज़म कर रहा है और पिछले पे माफी मांग रहा है, तो تو اللہ تبارک و تعالیٰ کی بارگاہ سے یقین رکھے کہ انشاءاللہ اللہ تبارک و تعالیٰ اپنے کرم سے اس گناہ کو معاف فرما دے گا۔ قبولیت کے لیے یہ بھی ضروری ہے کہ بندے کو یہ یقین ہونا چاہیے کہ اس کے رب کا وعدہ ہے کہ جو اس سے معافی طلب کرتا ہے، جو اس کی بارگاہ میں رجوع کرتا ہے، اللہ تبارک و تعالیٰ اس کو معاف فرما دیتا ہے۔ لیکن گناہ کے ساتھ ایک، یہ تو انہوں نے مطلقاً گناہ بولا، لیکن گناہ کے ساتھ ایک پہلو حقوق العباد کا بھی ہوتا ہے۔ اگر گناہ کا تعلق کسی کے حقوق العباد کو تلف کرنے کے ساتھ ہے، حقوق العباد کو ضائع کرنے کے ساتھ ہے، تو پھر محض معافی سے گناہ معاف نہیں ہوگا، بلکہ اس کا جو حق ہے، بندے کا حق ہے، اس کو بھی ادا کرنا ہوگا۔ مثلاً کسی شخص نے کسی سے قرض لیا اور قرض لے کر ہضم کر گیا، واپسی انکار کر دی، نہیں دے رہا۔ اب یہ تو سمجھتا ہے کہ اس نے گناہ کیا، اب یہ کہے کہ میں اللہ تبارک و تعالیٰ کی بارگاہ میں بس بہت زیادہ معافی مانگ لوں گا، حج پہ جاؤں گا، عمرے پہ جاؤں گا، غلاف کعبہ پکڑ کر جو ہے وہ میں معافی مانگوں گا تو ختم ہو جائے گا، ایسا نہیں ہے۔ پہلے اس کا وہ قرض ادا کرنا ہوگا،
ٹھیک ہے،
اور پھر جو کیا ہے اس کے اوپر ندامت اور شرمندگی اور اللہ تبارک و تعالیٰ کی بارگاہ میں توبہ۔
صحیح،
تو یہ کرنے سے، اور پھر امید بھی رکھے کہ اللہ تبارک و تعالیٰ معاف فرما دے گا، تو اللہ تعالیٰ غفور و رحیم ہے، گناہوں کو خطاؤں کو معاف فرمانے والا ہے۔ اس نے قرآن میں ہمیں یہ ترغیب دی ہے کہ مجھ سے تم مغفرت طلب کرو، مجھ سے توبہ کرو، میں تمہاری توبہ قبول کرنے والا ہوں۔ اس امید پر کرے تو انشاءاللہ اللہ تعالیٰ ضرور توبہ قبول فرمائے گا۔
مدنی چرخ کے ناظرین، سلسلہ ہوا، بہت سارے مسائل ہم نے سیکھے، اللہ تعالیٰ کی رحمت ہے، ہم دعا بھی کرتے ہیں کہ اللہ تعالیٰ ہمیں اس پر عمل کرنے کی توفیق عطا فرمائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
نہ جانے مسائل دو علماء سے پوچھے، یہ حکم مبین ہم کو رب سے ملا ہے، چلو پوچھ کیسے جیے زندگی کو، چلو پوچھ لے کس میں رب کی